समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, आज जुन 12 विश्व बाल श्रम विरूद्धको दिवस, यो दिवस बाल श्रमका कारण बाल बालिकाले भोग्नु परेका समस्या उजागर गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न सरकार, समुदाय र सरकारवाला पक्षलाई थप प्रेरित बनाउने अपेक्षा गरिएको छ। नेपालमा पनि बाल श्रम अन्त्यका लागि विभिन्न कानूनी र नीतिगत व्यवस्था गरिए पनि चुनौती भने अझै पनि कायमै छन्। आजको कार्यक्रममा हामी बाल श्रमको वर्तमान अवस्था, चुनौती, बाल अधिकार संरक्षणका लागि भएका प्रयास र आगामी कार्यदिशा बारे चर्चा गर्नेछौ। यसको लागि हामीसँग हुनुहुन्छ भोइस अफ चिल्ड्रेन संस्थाका उपनिर्देशक राजु घिमिरे। घिमिरे सर, स्वागत छ कार्यक्रममा।
धन्यवाद
हजुर। आज विश्व बाल श्रम विरूद्धको दिवस जुन 12, यो दिवसलाई कसरी सम्झिनुहुन्छ? यहाँ कुराकानीको शुरूआत यसैबाट गरौं।
धन्यवाद यो कार्यक्रममा निमन्त्रणा गरेर आफ्नो केही कुरा राख्न दिनुभएकोमा। अब बाल श्रमको कुरा गर्दा, आज बाल श्रम विरुद्धको विश्व दिवस, संसारमा बाल बालिकाहरू विभिन्न खाले श्रममा लाग्ने र उनीहरूको स्वास्थ्य, शिक्षा, सुरक्षा र समग्र विकासमा गम्भीर असर पर्ने हुनाले युएनले यो बाल बालिकालाई श्रममा लगाउनु हुँदैन र विश्वभरि यो अभियान चलाउनुपर्छ भनेर जुन 12 बालबालिका जुन श्रममा लागेका छन् त्यो बाल श्रम विरुद्धको विश्व दिवस भनेर मनाउन थालिएको
हो।
यसले खास गरी बालबालिकालाई श्रममा लगाउनु हुँदैन, उनीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षाको अधिकारलाई सुनिश्चित गर्नुपर्छ भनेर विश्व अभियान हो यो। र यही सन्दर्भमा नेपालमा पनि विभिन्न कार्यक्रमहरू गरेर बालबालिका विरुद्ध हुने बाल श्रमका कुरा, यसको अभियान, यसको सचेतीकरणका कार्यक्रमहरू संघीय सरकारदेखि स्थानीय तहसम्म व्यापक रूपमा गर्ने गरिएको छ।
हजुर, अब बाल श्रमको कुरा गर्दाखेरि नेपालमा यसको अवस्था के छ, यसका प्रमुख कारणहरू के हुन् बताउनु न।
नेपालको कुरा गर्दा बाल श्रमको अवस्था अहिले पनि अलिक पेचिलो नै छ, किनभने विशेष गरी नेपालमा प्रजातन्त्र पुनर्स्थापनापछि विभिन्न नीति नियमहरू, ऐनहरू पनि खास गरी बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा नेपालले सही हस्ताक्षर गरिसकेपछि पक्ष राष्ट्र बन्यो। त्यसपछि 2048 बालबालिका ऐन बन्यो, नियमावली बने र अब 2072 आइपुग्दा 72 संविधानमा बालबालिकाको हकलाई मौलिक हकको रूपमा स्थापित गरेर अगाडि बढेको अवस्था छ। नीति नियमहरूका कुरा गर्दाखेरि बालबालिका सम्बन्धी ऐन 2075, त्यसै गरी बालबालिका सम्बन्धी नियमावली 2078, बालबालिका सम्बन्धी राष्ट्रिय नीति 2080, बाल श्रम नियमन र निषेध गर्ने ऐन 2056 लगायतका धेरै ऐन नियमहरू छन् र यसको कार्यान्वयनको अवस्था चाहिँ शीतल रहेको छ। खास गरी यो बाल श्रमका विषयमा कुरा गर्दाखेरि जोखिममा रहेका परिवारको सुरक्षाका कुरा, उनीहरूको रोजगारीको कुरा, बाल संरक्षण प्रणाली सुदृढ नहुँदाखेरि र सबै बालबालिकालाई शिक्षामा पहुँच नहुँदा बाल श्रम बढेको छ र विभिन्न खाले विपदहरू भए र त्यसै गरी पारिवारिक हिंसा, कलह, कमजोर आर्थिक अवस्थाका कारणले बाल श्रम बढ्दो क्रममा छ। र तथ्याङ्कलाई हामीले हेर्ने हो भने केन्द्रीय तथ्याङ्क विभाग र अन्तर्राष्ट्रिय श्रम संगठनले 2021 गरेको एउटा अध्ययन अनुसार नेपालमा 5-17 उमेर समूहका 11 लाख बालबालिका श्रममा छन् भन्ने तथ्याङ्क छ। अब यसले के देखाउँछ भने नेपालमा विभिन्न क्षेत्रमा धेरै बालबालिका श्रममा छन्, अझ निकृष्ट प्रकारको जोखिमपूर्ण श्रममा लगभग 2 लाख बालबालिका छन् र अवस्था यस्तो छ र यी बालबालिका मध्ये झन्नै 2 लाख बालबालिका जो श्रममा छन्, निकृष्ट प्रकारको श्रममा छन्, उनीहरू विद्यालय जाँदैनन् भन्ने तथ्याङ्क पनि छ।
यहाँले यो भन्दै गर्दाखेरि बाल बालिका सम्बन्धी कानूनहरू पनि धेरै बनेका छन्, बाल श्रम सम्बन्धी पनि कानूनहरू, यो विरूद्धका कानून पनि बनेका छन्, कार्यान्वयनको पाटो मात्र कमजोर हो त्यसो भए? हामीसँग कानूनको अपर्याप्त त छैन त्यसो?
मैले भन्नुपर्दा नेपालमा बालबालिका सम्बन्धी कानून पर्याप्त छन् तर कुनै कुनै कानुन अलिक शीतलो पनि छ। तर बाल श्रमको कुरा गर्दाखेरि जस्तो बाल श्रम नियमित र निषेध गर्ने ऐन छ, 56 सालदेखि नै त्यो कार्यान्वयनमा छ। र अर्को बाल श्रम उन्मूलन सम्बन्धी पूर्व योजना सन् 2018-28 पूर्व योजना छ। र बाल श्रम मुक्त स्थानीय त कार्यविधि पनि छ, नेपाल सरकारले बनाएको नीति नियमहरू छन्। कार्यान्वयनको अवस्था चाहिँ शीतलो छ। यो कार्यान्वयन अवस्था शीतलो हुनु चाहिँ विशेष गरी स्रोत र साधनको कमी हुनु, बजेट विनियोजन र यो सम्बन्धी बजेटका कुराहरू छन्। र त्यसै गरी अर्को कुरा चाहिँ मुख्य यो स्थानीय तहमा खास गरी जो स्थानीय तहमा चाहिँ अहिले स्थानीय शासन सञ्चालन ऐन 2074 अनुसार सबै कुराहरू स्थानीय तहलाई अधिकार दिएको छ। स्थानीय तह अलि प्रभावकारी नहुँदा, अलि सक्रिय नहुँदाखेरि यो बाल श्रमको अवस्था बढिरहेको छ। विशेष गरी भन्नुपर्दा स्थानीय तहले नै योजना बनाएर काम गर्नुपर्छ बाल श्रम अन्त्यका लागि। र विभिन्न योजनाहरू छन्, नीति नियमहरू छन्, र त्यो नीति नियमहरूलाई कार्यान्वयन गर्न र अझ इमान्दारीका साथ कार्यान्वयन गर्न जुन एउटा हामी व्यक्ति व्यक्ति बीच भएको एउटा माइन्डसेट छ बाल बालिका सम्बन्धी बाल अधिकार प्रवर्धनका लागि, यो कुराले चाहिँ विशेष महत्व राखेको छ। र खास गरी भन्नुपर्दा स्रोत साधनको कमी र व्यक्तिहरूमा बाल अधिकारको सचेतना अझै कम, बाल बालिकालाई चाहिँ काम गराउनु उनीहरूले नपढे पनि हुन्छ त्यस्तो किसिमका सोचाइहरू भएको भएर यो बाल श्रमको कुरा चाहिँ अझै पनि पेचिलो छ, खाली लाग्दो छ। अहिले हेर्नु न, यो सरकारले विभिन्न सहरहरूका सुकुमासी बस्तीहरूलाई जबरजस्ती विस्थापित गर्दै लगेको छ, त्यहाँ पनि जोखिम छ। अब बालबालिका पढिरहेका बालबालिकाको विद्यालय समेत
भत्काइएको छ। मैले बाल श्रमको कुरा जोड्न खोजेको, यसमा यहाँहरू महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग मिलेर काम गरिराख्नु भएको छ अहिले पनि, होइन? यहाँले काम गर्दाखेरि देखिएका समस्याका कुराहरू मात्र नभएर यहाँले कसरी काम गरिराख्नु भएको छ? आखिर सरकारसँग यहाँ मिलेर काम गरिराख्नु भएको छ, यहाँको सल्लाह सुझावका कुराहरू पनि होलान्, के देखिन्छ काम गर्दाखेरि, यहाँ कसरी काम गर्दै हुनुहुन्छ त्यो बताइदिनु न।
भोइस अफ चिल्ड्रेन लगायत बाल अधिकारसँग काम गर्ने विभिन्न संघ संस्थाहरूले हामीले महिला बालबालिका मन्त्रालयसँग मिलेर काम गरिरहेका छौँ। विशेष गरी सरकारका नीति नियम कार्यविधिहरू कार्यान्वयन गर्नका लागि हातेमालो गर्दै सरकारका नीति नियमलाई कार्यान्वयन गर्नका लागि संघ संस्थाले काम गरिरहेछौँ। अब भोइस अफ चिल्ड्रेनको सवालमा सडक बालबालिकाका कुरा र सडक बालबालिका जुन बाल श्रमसँगै जोडिएको छ, ती बालबालिकाको उद्धार संरक्षण र पारिवारिक पुनर्मिलनमा सरकारसँग मुख्य साझेदारको रूपमा भोइस अफ चिल्ड्रेनले काम गरेको छ र यहाँ अरू संस्थाहरू पनि छन्। र त्यसमा चाहिँ बालबालिकालाई श्रममा लगाउनु हुँदैन, सडकमा आउने बालबालिका पनि श्रममा विभिन्न खाले विभेद भएर आइपुगेका हुन्छन्, सडकमा हुँदा पनि उनीहरू विभिन्न श्रममा लागेका हुन्छन्। ती बालबालिकाको अधिकार संरक्षणका लागि भोइस अफ चिल्ड्रेन लगायत सङ्घ संस्थाहरूले काम गरिरहेछ। स्थानीय तहदेखि प्रदेश र सङ्घीय सरकारका नीति नियम योजना सरकारले बजेट पनि कतिपय सवालमा छुट्याएको छ र त्यो बजेट सहित कार्यक्रम कार्यान्वयन गर्नका लागि स्थानीय तहमा प्रदेशमा सङ्घ संस्थाहरूले काम गरिरहेछन् सरकारसँग साझेदारी गरेर। जस्तो उदाहरणको लागि अघिल्लो आर्थिक वर्षसम्म यो बाल श्रम मुक्त स्थानीय तह भनेर विभिन्न कार्यक्रमहरू चलिरहेका थिए। अघिल्लो आर्थिक वर्षसम्म 8 स्थानीय तह चाहिँ बाल श्रम मुक्त घोषणा भएको छ। अब यसमा चाहिँ सरकारले 104 स्थानीय तहलाई यो बाल श्रम मुक्त गर्नका लागि अनुदान पनि दिएको छ। जस्तो यही वर्ष चन्द्रगिरी नगरपालिका काठमाडौँ उपत्यकाकै चन्द्रगिरी नगरपालिका बाल श्रम मुक्त भएको छ र विभिन्न कार्यक्रमहरू संघ संस्थाको साझेदारीमा चलिरहेका छन्।
के छ सर, यो सडक बालबालिकाको अवस्था कम हुँदै गइरहेको छ कि बढ्दो क्रममा छ कि, किनभने सरकारले सडक बालबालिका मुक्त क्षेत्र गर्ने घोषणा गर्ने भन्ने कुराहरू पनि गरिरहेको छ?
सडक बालबालिकाको सवालमा सरकारले विक्रम 2072 सालमा कार्यविधि सडक बालबालिका उद्धार संरक्षण तथा व्यवस्थापन सम्बन्धी एकीकृत कार्यविधि बनाएर सडक बालबालिकासँग काम गर्ने संघ संस्थाहरूसँग साझेदारी गरेर काम गरेको छ। र अहिलेसम्म आउँदाखेरि सरकारी तथ्याङ्क अनुसार 2500 प्लस सडक बालबालिकालाई उद्धार गरेर संरक्षण र व्यवस्थापन गरिएको छ। र अहिलेको अवस्था हेर्ने हो भने नेपालका जुन ठूला सहरहरू जहाँ सडक बालबालिकाहरू धेरै मात्रामा देखिन्थे त्यहाँ ती बालबालिकाहरू देखिँदैन, अहिले छैनन् बालबालिका। तर पृथ्वी सवालमा विभिन्न किसिमले सडकमा माग्नका लागि बालबालिकाहरू देखिन्छन्, तर ती हेबिचुअल सडकमा बस्ने बालबालिका होइनन्। अहिलेको सन्दर्भमा सडकमा बालबालिका देखिने बित्तिकै बालबालिका खोजतला समन्वय केन्द्र जुन राष्ट्रिय बाल अधिकार परिषद र गृह मन्त्रालयको संयुक्त तत्वावधानमा सञ्चालित छ, त्यो 104 भन्छौँ हामी, 104ले चाहिँ बालबालिका देख्ने बित्तिकै तुरन्त उद्धार गरेर सम्बन्धित सङ्घ संस्थामा पठाउने गरेको छ। र त्यही भएर सडकमा बालबालिका धेरै कम छन्। अब सरकार नेपाल सरकारको योजना अनुसार नेपाललाई सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने योजना पनि रहेको छ। त्यसमा चाहिँ भोइस अफ चिल्ड्रेन लगायत सङ्घ संस्थाहरू सरकारसँग सँगसँगै साझेदारी गरेर अगाडि बढेका छन्। तर यसमा अझै पनि सरकारको स्पष्ट योजना स्थानीय तहसम्म योजना पुग्नुपर्छ र जुन कुरा स्थानीय तहले अपनत्व लिनुपर्छ सडक बालबालिका व्यवस्थापनको लागि।
यो भन्दै गर्दाखेरि पुनर्स्थापनामा पुगेका बालबालिकाहरू बाल श्रममा नपरून् भन्नुको लागि यहाँहरूको पनि त योगदान हुन्छ। उहाँका चाहिँ व्यवस्थापनका कुराहरू, पुनर्मिलनका कुराहरू, परिवारसँग राख्ने कुराहरू, यदि परिवार छैन भने रोजगारीका कुराहरू, यो यहाँहरू कसरी गरिराख्नु भएको छ?
सडक बालबालिका उद्धार संरक्षण र व्यवस्थापन सम्बन्धी एकीकृत कार्यविधि अनुसार सडक बालबालिकालाई उद्धार गरेर अस्थायी संरक्षण केन्द्रमा राखिन्छ, त्यसपछि सामाजिकरण केन्द्रमा राखिन्छ। त्यो सामाजिकरण केन्द्रमा राखिसकेपछि बालबालिकाको परिवारहरूको पहिचान गरिन्छ, आफ्नो परिवार छ भने त्यो सर्टेन क्राइटेरियाहरू पुरा गरेर बालबालिकालाई परिवारमा पुनर्मिलन गरिन्छ। र त्यो पुनर्मिलनको क्रम चाहिँ कस्तो छ भने राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतला समन्वय केन्द्र, स्थानीय तह सम्बन्धित गाउँपालिका, नगरपालिका र वडा कार्यालयको रोहबरमा वडा कार्यालयको जिम्मेवारीमा हामीले बालबालिकालाई परिवारमा पुनर्मिलन गराउँछौँ। र त्यसमा चाहिँ फेरि बालबालिका फर्केर सडकमा नआउन्, श्रममा नआउन् भनेर स्थानीय संयन्त्रहरू, स्थानीय स्तरमा भएको बाल कल्याण अधिकारी र त्यहाँको बाल अधिकार समितिलाई जिम्मेवार बनाएर उनीहरूको रोहबरमा हामीले पुनर्मिलन गर्छौँ र अनुगमनका क्रियाकलापहरू पनि त्यसरी नै अगाडि बढ्छ। र अर्को कुरा, जो बालबालिकाको आफ्नो जैविक परिवार हुनुहुन्न भने त्यस्तो बालबालिकालाई हामीले उहाँहरूको नातेदार परिवारसँग सम्पर्क गरेर सम्भव भए नातेदार परिवारमा पुनर्मिलन गराउँछौँ र त्यहाँ पनि हामीले उनीहरू फेरि श्रममा नलागुन् भन्ने सुनिश्चित गर्नका लागि बाल संरक्षण संयन्त्र समुदायमा भएको संयन्त्रलाई परिचालन गर्छौँ। र अब अर्को, नातेदार परिवारहरूले पनि बालबालिका राख्न नसक्ने अवस्था छ, उहाँहरू इच्छुक हुनुहुन्न भने हामीले संरक्षक परिवार, इच्छुक परिवार, जो नाता सम्बन्ध नभएको परिवार, त्यो परिवारमा बालबालिकालाई राखेर पारिवारिक वातावरणमा हुर्काउने काम गर्छौँ। त्यो चाहिँ हाम्रो नेपालको बालबालिका सम्बन्धी ऐन नियमावली अनुसारको प्रक्रिया अनुसार हामीले गर्छौँ। र अर्को कुरा, जो बालबालिका 16 वर्ष कटिसक्नु भएको छ भने उनीहरूलाई उहाँको इच्छा अनुसार हामीले व्यावसायिक तालिम सिपहरू प्रदान गरेर आय आर्जनका काममा लगाउने र त्यो आय आर्जनले उनीहरूको जीवन चाहिँ दिगो रूपमा अगाडि बढोस्, आफ्नो विकास, आफ्नो सुरक्षा, स्वास्थ्यका कुराहरूलाई चाहिँ अगाडि बढाउन सक्नुहोस् भनेर हामीले आय आर्जनका काममा पनि बालबालिकालाई उनीहरूको उमेर 18 वर्ष कटेपछि काममा, रोजगारीमा चाहिँ लगाउने कामहरू गरिरहेका
छन्। यहाँले पुनर्स्थापना कुरा गर्नुभयो नि, सड़कमा आइसकेका बालबालिकाहरूलाई परिवारले स्वीकार्न सक्ने अवस्था छ कि छैन, अथवा परिवार आफन्त आमा बुवा नभए पनि उहाँका नजिकका नायदारहरूले स्वीकार्नलाई आनीकानी गरेको अथवा उनीहरूलाई व्यवस्थापन गर्न नमानेका त्यस्ता घटनाहरू पनि छन् कि?
स्फुट घटनाहरू अलिअलि हुन्छन् त्यस्तो, तर कस्तो भने सबै हामी परिवारलाई बालबालिकाको महत्व हुन्छ, हामी आफ्नो बालबालिका अथवा अन्य बालबालिका भए पनि बालबालिकालाई हाम्रो समाज संस्कृतिले बालबालिकालाई एउटा भगवानको रूप भन्ने पनि त्यो किसिमको संस्कृति छ हाम्रो। एकादै घटनाबाहेक सबै परिवारले चाहिँ बालबालिकालाई सहयोग गर्ने, उनीहरूको शिक्षाका कुरा, स्वास्थ्यका कुरा, सुरक्षा संरक्षणका कुरामा आफ्नै परिवार बुवा आमाले राख्ने कुरा नातेदार अथवा संरक्षित परिवार उहाँहरूलाई चाहिँ उहाँहरूसँग काम गर्न हामीलाई त्यस्तो अप्ठ्यारो छैन तर हामीले उहाँहरूलाई बालबालिकाको सन्दर्भ बालबालिका सम्बन्धी नीति नियमका कुरा अभिभावकको दायित्वको कुरा नातेदार परिवारको दायित्वको कुरा र समग्र राज्य अथवा समुदायका व्यक्ति र परिवारको दायित्व जुन बाल अधिकार प्रबन्धनमा हुन्छ त्यो कुरा चाहिँ हामीले बुझाउनुपर्छ कतिपय सवालमा उनीहरूलाई जानकारी नभएर पनि बालबालिकालाई व्यवस्था गर्ने बालबालिका हिंसा दुर्व्यवहार गर्ने अवस्था छ तर हामीले यी कुराहरू बुझायौँ भने उहाँहरू चाहिँ एकदम सकारात्मक हुनुहुन्छ हामीले विशेष गरी परिवारसँग काम गर्दाखेरि राम्रो सहयोग पाएका छौँ
अहिले त भयो सड़क बालबालिकाको कुराहरू समग्र बालबालिकाको कुरा गरौं न बाल श्रमका कुरा गर्दाखेरि घर परिवार आमा बुवा आफन्तसँगै बस्दाखेरि पनि विद्यार्थीहरू अथवा बालबालिकाहरू विद्यालय जान नपाइरहेको अवस्था उहाँहरू श्रममा लागेको अवस्था अझै भन्यो भने त्यसमा पनि अझ जोखिमपूर्ण काम गरिरहेको अवस्था यो स्थिति पनि छ यहाँले भन्नु सरकारको नीति नियम राम्रोसँग कार्यान्वयन भएन भन्दै गर्दाखेरि यहाँ जस्ता सामाजिक संस्थाहरूको पनि महत्वपूर्ण भूमिका हो सरकारवालाको पनि महत्वपूर्ण भूमिका हो यहाँहरूको पनि आँखा नपर्न सकेको
कतिपय सवालमा तपाईँले एकदम महत्वपूर्ण सवाल उठाउनुभयो यसमा कस्तो छ भने समग्र बालबालिका कुरा गर्ने हो भने यो बाल श्रमका कुराहरू पनि कहिलेकाहीँ उठ्दछन् जस्तो एउटा परिवारमा बालबालिका छन् कहिलेकाहीँ विद्यालय नगएर काममा लागे हुन् जस्तो गाईबस्तु चराउने कुरा खेतीपाती रोपाई गर्ने कुरा अथवा विभिन्न यो कृषि सम्बन्धी श्रममा लागेका हुन्छन् बालबालिका तर कस्तो छ भने बालबालिका जो परिवारमा बसेर उनीहरूले आफूले सक्ने काम आफ्नो अभिभावकलाई सहयोग गर्दै त्यो चाहिँ एउटा जीवन उपयोगी सिप पनि हो त्यो अवधारणाले हामीले चाहिँ परिवारलाई अभिमुखीकरण गर्छौँ र अर्को कुरा श्रमका नाममा बालबालिकालाई विद्यालयबाट वञ्चित अथवा उनीहरू मनोरञ्जन खेलका कुराबाट वञ्चित गराउनु चाहिँ हुँदैन जस्तो विभिन्न तथ्याङ्कहरूले के देखाएको छ भने नेपालकै कुरा गर्ने हो भने पनि कृषि क्षेत्रमा चाहिँ सबभन्दा बढी श्रम छ भने अब यो हाम्रो जुन परम्परादेखि चलिआएको कुरा जस्तो अलि धनी मनी व्यक्तिले चाहिँ गरिब परिवारका बालबालिकालाई राख्ने पढाइदिन्छु भनेर आफ्नो काममा लगाउने यस्ता कुराहरूको पनि आजकल हामीले यी विषयमा पनि सचेतीकरण गरेका छौँ र समग्रमा भन्नुपर्दाखेरि चाहिँ परिवारलाई समुदायलाई बाल अधिकार र बाल श्रमका विषयमा चाहिँ यो क्लियर अथवा कन्सेप्ट क्लियर बनाउन आवश्यक छ र कहिलेकाहीँ यस्तो मुद्दाहरू पनि आउँछ परिवारले बालबालिकालाई काममा लगायो मेरो बुवा आमाले मलाई काममा लगाउनु हो भनेर हामीले त्यस्तो किसिमको उजुरीहरू पनि पाएका हुन्छौँ त्यो समग्र पक्ष जस्तो स्थानीय तहले यो विषयमा नेतृत्व लिनुपर्ने हुन्छ हाम्रो कृषि प्रधान देश छ कतिपय सवालमा बालबालिका कृषिसँगै आफ्ना अभिभावकसँगै काम पनि गर्नुपर्छ विधाका बेलामा होइन तर यो कुरालाई चाहिँ कस्तो भने बालबालिकाले गर्न नसक्ने काममा लगाउनु हुँदैन उनीहरूले सक्ने साधारण काममा चाहिँ अभिभावक सँगसँगै लगाउन पाइन्छ तर बालबालिकालाई आर्थिक कुरा अथवा पैसा ज्यालाका काममा चाहिँ बाहिर पठाउन चाहिँ पाइँदैन त्यो चाहिँ बाल श्रम यो नियम र निषेध गर्ने ऐनमा पनि त्यो कुरा लेखेको छ कुनै आर्थिक सामाजिक कुराले बालबालिका आर्थिक र सामग्रीहरू दिएर बालबालिकालाई शोषण गर्ने श्रममा लगाउने उनीहरूको स्वास्थ्य शिक्षा लगायतका कुरामा चाहिँ प्रभाव पर्ने काम चाहिँ गर्न पाइँदैन हाम्रो नियममा साधारण किसिमका काम चाहिँ 14 वर्षभन्दा माथि लगाउन पाइन्छ तर त्यहाँ निश्चित आराम पढाइका कुरा मनोरञ्जनका कुरा हुनुपर्छ भन्ने छ र समग्र बालबालिको अवस्था हेर्ने हो भने चाहिँ दूरदराजमा यी घटनाहरू पाइएका हुन्छन् र हामीले जस्तो सरकारसँग मिलेर स्थानीय तहसँग मिलेर यी कुरालाई चाहिँ प्रवर्धन गर्ने बाल अधिकार प्रवर्धन गर्ने श्रमका कुरामा चाहिँ बाल श्रमका कुरामा चाहिँ कन्सेप्ट क्लियर गराउने कामहरू पनि गरिरहेका छौँ
यहाँले भनेको कुरालाई जोड्दै गर्दाखेरि शहरी क्षेत्र र ग्रामीण क्षेत्रलाई जोड्ने हो भने ग्रामीण क्षेत्रमा आफ्नो काम गर्ने अथवा बुवा आमासँग मिलेर काम गर्ने अथवा नजिकको आफन्तहरूको काम गर्ने एक किसिमको परिपाटी छ भने शहरी क्षेत्रमा अहिले पनि यो विद्यमान छ हामी होटलमा गयौँ भने बालबालिकाहरू देख्छौँ गाडीमा गयौँ भने बालबालिकाहरू देख्छौँ अथवा कुनै उद्योग धन्दामा गयौँ भने अथवा अनौपचारिक क्षेत्रको कुरा गर्दाखेरि बालबालिकाको बढी प्रयोग भएको देखिन्छ यसमा किन नियन्त्रण हुन सकिरहेको छैन
यो अनौपचारिक क्षेत्रमा र सहरी क्षेत्रमा अलिकति अब भनौँ न कतिपय त हामीले भिजिबल रूपमा देखेका पनि छौँ तर तपाईँले भन्नुभएको जस्तै होटलमा अनि गाडीहरूमा खास गरी यो कल कारखाना जहाँ चाहिँ जरी उद्योगहरू भयो, मूर्तिहरू घुट्ने ठाउँहरूमा चाहिँ यस्ता अनि बाल बालिकाहरू श्रममा लागेको पाइएको छ। जस्तो बाल यो इँटा भट्टा अथवा गलैँचा कारखाना, जस्तो काठमाडौँमा अभियान, काठमाडौँ उपत्यकामा अभियान चल्नु बाल बालिकालाई श्रममा लगाउनु हुँदैन भनेर, अनि अब यो काठमाडौँ उपत्यकामा अभियान चलेपछि अलिकति फेरि काठमाडौँ उपत्यका बाहिर चाहिँ बाल बालिकाको प्रयोग भएको धेरै हामीले पाएका छौँ समाचार माध्यम अथवा हाम्रो अनुगमनका क्रममा पनि। अनि यो कुरा चाहिँ अब कस्तो छ भने समग्र यो समाजको सबै पक्ष चाहिँ लाग्नुपर्छ। उदाहरणको लागि नगरपालिकाले अथवा राष्ट्रिय बाल अधिकार परिषदले अनुगमन गर्दा बाल बालिका होइन, तर त्यही समुदायका व्यक्तिहरूलेलाई चाहिँ थाहा हुन्छ नि यो ठाउँमा चाहिँ बाल श्रम छ भनेर, त्यसरी चाहिँ गर्नुपर्ने अवस्था रहेछ। र अलिकति कस्तो छ भने बालबालिकालाई काममा लगाउनु हुँदैन भन्ने चेतना चाहिँ समग्र समुदायका व्यक्तिहरूमा पुर्याउनु पर्ने चाहिँ हामीले भेटेका छौँ। जस्तो एउटा मैले सरकारी तथ्याङ्क भने अनुगमनका कुरा, अघिल्लो आर्थिक वर्षमा श्रम कार्यालयबाट 3,500 प्लस यो श्रम प्रतिष्ठानहरू कल कारखानाहरू चाहिँ अनुगमन, त्यसरी अनुगमन गर्दा 106 बालबालिका उद्धार गरेको तथ्याङ्क छ। त्यसरी उद्धार गर्दा त्यो सन्देश श्रम लगाए उनीहरूलाई चाहिँ कारवाही गर्ने कुरा, जरिवाना तिराउने कुराहरू पनि सरकारले गर्यो, यसमा चाहिँ लगभग 10 लाख जति जरिवाना गरेको छ भन्ने पनि तथ्याङ्क छ। त्यो विभिन्न प्रतिष्ठानहरू जो कल कारखानाहरू छन् र अलिकति औपचारिक क्षेत्रमा राम्रो अनुगमन भएको छ, अनौपचारिक क्षेत्रमा चाहिँ भएको छ भने औपचारिक क्षेत्रमा भएका कुराहरूलाई चाहिँ अलिकति अनौपचारिक बनाएर त्यहाँ चाहिँ बालबालिका प्रयोग गरेको अवस्था छ। र हामीले चाहिँ अझै जनचेतना अभियान, यो जुन बाल बालिका सम्बन्धी नियम नियमावली, बाल श्रम निषेध र नियमित गर्ने ऐनका कुराहरूलाई चाहिँ अगाडि बढाउनु पर्नेछ। यो चाहिँ मुख्य काम स्थानीय तह र आम जनसमुदायको काम हुन्छ। यो
पछिल्लो समयमा अभिभावकहरू वैदेशिक रोजगारीमा जाँदा उहाँका बालबालिकाहरू यो क्षेत्रमा लागेका भन्ने कुराहरू पनि आइरहेका छन्, यसमा कतिको सत्यता छ?
एकदम सत्यता छ। जस्तो सड़क बालबालिकाको कुरा गर्ने हो भने 50% प्लस बालबालिका चाहिँ बुवा आमा एकजना बुवा अथवा आमा वैदेशिक रोजगारमा हुनुहुन्छ अनि बालबालिका सड़क, अलिकति सन्दर्भ जोड्दा सड़कमा कसरी आउँछन् त, सबभन्दा पहिले घरबाट बालबालिका हिँड्छन्, चाहिँ श्रममा लाग्छन्, होटलमा काम गर्न थाल्छन्, कृषिमा अथवा कुनै कल कारखानामा काम गर्न थाल्छन्, त्यहाँ पनि राम्रो अवस्था नभएपछि सड़कमा आउँछन्। त्यही भएर अहिलेको अवस्था के छ भने जब बालबालिका साना बालबालिकालाई छोडेर बुवा अथवा आमा वैदेशिक रोजगारमा जानुहुन्छ, उनीहरू अलि ठुला 9-10 वर्षका हुन्छन्, उनीहरूलाई आफ्नो बुवा आमाको माया ममता हुन्न, पारिवारिक वातावरण राम्रो हुन्न, त्यसपछि घर छोडेर हिँड्ने क्रममा लाग्ने त्यस्तो अवस्था चाहिँ धेरै छ। जस्तो अहिलेको तथ्याङ्क के छ भने झन्डै 2 लाख बालबालिका चाहिँ बुवा आमा नभएको अथवा कतै भएको तर उनीहरू बुवा आमाबाट छुट्टिएर श्रममा लागेको त्यस्तो अवस्था छ। यी अभिभावकहरू चाहिँ कि वैदेशिक रोजगारमा कि चाहिँ नेपालमै पनि रोजगारको क्रममा चाहिँ विभिन्न ठाउँमा, जस्तो मानौँ एउटा जिल्लाको अभिभावक चाहिँ इँटा भट्टामा काम गर्न सहरी क्षेत्रमा आउने र बालबालिकालाई घरमा एक्लै छोड्ने अनि उनीहरू पनि एक दुई महिनापछि अर्कोतिर लाग्ने त्यस्तो अवस्था छ। त्यही भएर वैदेशिक रोजगारका कारणले बाल श्रम पनि वृद्धि भएको हामीले पाएको।
बाल श्रम सम्बन्धी कुराहरू, यो सम्बन्धी जनचेतनाका कुराहरू समाज र विद्यालय स्तरबाट हामीले जसरी उठाउनु पर्थ्यो अथवा हाम्रा पाठ्यक्रमहरूले जसरी समेट्नु पर्थ्यो, त्यसमा अहिले केही कमी भएको कारणले पनि यो समस्या देखिएको हो कि केही महसुस गर्नुभएको छ?
एकदम महत्वपूर्ण प्रसंग उठाउनु तपाईँले। हामीले पाठ्यक्रममै पनि बाल अधिकारका कुरा, बाल बालिकालाई बाल श्रममा लगाउनु हुँदैन र बाल अधिकार विरुद्धका क्रियाकलाप गर्नु हुँदैन भनेर पाठ्यक्रममा राख्नुपर्छ भनेर भाइस प्रेसिडेन्ट लगायत यसरी काम गर्ने सङ्घ संस्था इभन मन्त्रालय महिला बालबालिका मन्त्रालयले पनि यो कुराहरूलाई उठाएर हामीले पाठ्यक्रममा पनि बाल अधिकारका विषय राख्न सफल भएका छौँ। यो हाम्रो सरकारी पाठ्यक्रम अथवा निजी क्षेत्रबाट निस्किने पाठ्यक्रममा पनि बाल अधिकारका कुराहरूलाई राखेका छौँ। तर त्यहाँ चाहिँ एउटा पाठको रूपमा भयो र त्यहाँ जसरी बालबालिकालाई त्यहाँ सिकाइन्छ पढाइन्छ, सम्बन्धित शिक्षकहरूले पनि त्यसलाई अलिकति प्रोजेक्ट वर्कको रूपमा अथवा सामूहिक क्रियाकलापको रूपमा चाहिँ बालबालिकालाई सिकाउने कुरा हामीले कमी भएको महसुस गरेका छौँ। र अर्को कुरा चाहिँ कस्तो छ भने विद्यालय महत्वपूर्ण स्थान हो बाल अधिकारको लागि, बाल अधिकार प्रवर्धन गर्नका लागि विद्यालयको महत्वपूर्ण भूमिका हुन्छ। र त्यसै गरी स्थानीय तह भयो, अभिभावक भयो, उहाँहरूले पनि बाल अधिकारका विषयमा चर्चा गर्ने, त्यसलाई सशक्तिकरण गर्ने र पाठ्यक्रममा भएको कुरालाई चाहिँ अलिकति बढी सामूहिक क्रियाकलाप र यो प्रोजेक्ट वर्क परियोजना बालबालिकालाई जुन सिकाइन्छ प्रोजेक्ट वर्कको माध्यमबाट त्यसलाई चाहिँ अलिक बढी प्रबन्धन गर्नुपर्ने आवश्यकता चाहिँ हामीले पनि देखेका छौँ।
यहाँले बालबालिकाको पुनर्स्थापना केन्द्रका कुराहरू गर्नुभएको थियो, हाम्रा पुनर्स्थापना केन्द्रहरू बालमैत्री हुन सकेका छन् कि छैन, अझै सुधार गर्नुपर्ने छ कि?
पुनर्स्थापना केन्द्रहरू बालमैत्री कतिपय चाहिँ बालमैत्री छन्, कतिपय चाहिँ बालमैत्री छैन। सरकारले मापदण्ड बनाएको छ यो पुनर्स्थापना केन्द्रहरू बाल गृहहरू चाहिँ बालमैत्री हुनुपर्छ भनेर मापदण्ड बनाएको छ। त्यो मापदण्ड अनुसार नचलेका बालगृहहरू धेरै छन् र मापदण्ड अनुसार अथवा मापदण्डभन्दा पनि राम्रो अवस्थामा चलेका बालगृहहरू पनि धेरै छन्। यसमा चाहिँ मुख्य कुरा के छ भने जब जो बालगृह सञ्चालकहरू हुनुहुन्छ उहाँहरूले मापदण्ड अनुसार चलाउन सकिएन भने सरकारी निकायसँग छलफल गर्नु पर्यो, अनि मापदण्ड अनुसार चलाउन सकिएन भने ती बालबालिकाको व्यवस्थापन सरकारी निकाय, नगरपालिका, गाउँपालिका अथवा सम्बन्धित मन्त्रालयसँग मिलेर मापदण्ड पूरा गर्नका लागि चाहिँ काम गर्नुपर्छ। जस्तो कतिपय सवालमा राष्ट्रिय बाल अधिकार परिषदले मापदण्ड अनुसार तपाईँहरू काम गर्नुहोस् है, सरकारको नियम यो छ भनेर अभिमुखीकरण पनि गरिरहेको हुन्छ, त्यो मापदण्ड नपुगेका बाल गृह र समर्थन केन्द्रहरूलाई मापदण्ड पुर्याउनु भन्दा कति समय पनि दिएको हुन्छ। र यो हामी जो गैर सरकारी संस्थाहरू बाल गृह सञ्चालकहरू छौँ, बाल अधिकार प्रत्याभूति हुने गरी बाल मैत्री हिसाबले बाल गृह चलाउनुपर्छ, उनीहरूलाई बाल अधिकारका सवालमा दिनुपर्ने जुन सेवा सुविधाहरू बाल मैत्री किसिमले दिनुपर्छ भनेर सोच्नुपर्ने अवस्था छ। जो बालगृहहरू चाहिँ मापदण्ड विपरीत छन्, मापदण्ड पुगेका छैन, उहाँहरूले चाहिँ सोच्नुपर्ने अवस्था छ।
यसको कुराकानी गर्दै गर्दाखेरि बाल बालिकाका समस्याहरू, बाल श्रमका समस्याहरू सबैतिरदेखि, ग्रामीणदेखि शहरी क्षेत्रसम्म, उद्योग कल कारखानादेखि लिएर अन्य अनौपचारिक क्षेत्र, इँटाभट्टादेखि लिएर अन्य अनौपचारिक क्षेत्र, होटल व्यवसायतर्फ यातायाततिर अथवा घरमै पनि यी समस्याहरू देखिए, यी समस्यालाई अन्ततगत हामीले समाधान गर्नुपर्ने हुन्छ। यसमा यहाँहरू जस्ता संस्थाहरू पनि लागिराख्नु भएको छ, नेपाल सरकारले पनि प्रयास गरिरहेछ, नेपाल सरकारका पनि तिनटै सरकारले यसमा प्रयास भइरहेको छ, तर पनि हुन सकेका छैनन्। यसलाई अझै सुदृढ ढंगले अगाडि बढाउनको लागि थप के कुरामा ध्यान दिनु पर्ला?
थप ध्यान दिनुपर्ने कुरामा नेपालमा भएका जुन नीति नियम छन् बाल अधिकार प्रवर्धन गर्न, बाल श्रम अन्त्य गर्न, ती नीति नियमहरूका विषयमा चाहिँ समुदायदेखि परिवारसम्म सचेतना फैलाउनुपर्छ र त्यसो गर्दा गर्दै पनि जो जोखिम अवस्थामा रहेका परिवारहरू हुनुहुन्छ उहाँहरूलाई सामाजिक सुरक्षाका कुरा, यो बाल सुरक्षा भत्ताका कुरा, जसले गर्दा बालबालिका श्रममा जान पाउँदैनन् र शिक्षामा उनीहरूको पहुँच बढाउने कुरा गर्नुपर्छ र अर्को स्थानीय स्तरमा बाल संरक्षण प्रणालीलाई सुदृढ गर्नुपर्छ। जो परिवार जोखिम छ, जुन बालबालिका जोखिम छन्, त्यो बाल संरक्षण प्रणाली मार्फत उनीहरूलाई सहयोग गर्ने परिपाटी बचाउनुपर्छ र अर्को गुणस्तरीय शिक्षामा बालबालिकाको पहुँच पुर्याउने, त्यसै गरी युवा र वरिष्ठहरू जो अभिभावकहरू छन् उनीहरूलाई मर्यादित रोजगारी सिर्जना गर्ने
र
एउटा परिवारको श्रम अथवा कानूनको प्रभावकारी कार्यान्वयन गरेर बाल श्रम अन्त्य गर्न, बाल श्रम शोषण रोक्नका लागि पहल गर्न सके। तर मुख्य कुरा यसमा चाहिँ स्थानीय सरकारले नेतृत्व लिनुपर्छ र संघीय र प्रदेश सरकारले स्रोत जुटाउने काम, अनुगमन गर्ने काम गर्नुपर्छ। जुन चाहिँ यो निजी क्षेत्र, सरकारी क्षेत्र, गैर सरकारी क्षेत्र, संघ संस्था, बाल अधिकार अभियन्ता र समुदायका समग्र व्यक्तिहरूको चाहिँ एकीकृत हातेमालो हुनुपर्छ बाल श्रम अन्त्य।
हुन्छ, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
धन्यवाद एकदम। मलाई पनि यो बाल श्रम विरुद्धको विश्व दिवसका अवसरमा बोल्ने मौका दिनुभएको रेडियो नेपाल परिवारलाई धेरै धेरै धन्यवाद।
आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं भोइस अफ चिल्ड्रेन संस्थाका उपनिर्देशक राजु घिमिरेसँग। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यहीँ पूरा हुन्छ। प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी बिदा हुन्छु। सुन्दै रहनुहोला रेडियो नेपाल।